Radio Veri FM, Radio Veri FM,
Radio Veri FM, Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. जिल्ला समन्वय समिति सुर्खेतको नौपदका लागि आज निर्वाचन हुँदै 18 जना बीच प्रतिस्पर्धा मतदाता पनि 18।
कालीकोटमा डोजर दुर्घटना हुँदा दुईजनाको ज्यान गयो। लेक लागेर छामको मल्लेलेक गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्षको मृत्यु।
एकीकरण भएको 9 नपुग्दै राप्रपा फुट्यो। वरिष्ठ नेता पशुपति शमशेर राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन।
र अमेरिकी हवाई आक्रमणमा परि सिरियामा कम्तीमा 43 सर्वसाधारणको मृत्यु। राष्ट्रसङ्घीय सुरक्षा परिषद उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन सहमत। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। जिल्ला समन्वय समिति सुर्खेतको नौपदका लागि आज मतदान हुँदैछ। जिल्ला समन्वय समिति कहलमा बिहान 10 दिउँसो 2 मतदानको समय तोकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नौपदका लागि नेपाली काङ्ग्रेसका 9 र नेकपा एमालेका 9 गरी 18 मनोनयन दर्ता भएको छ। नेपाली काङ्ग्रेसले संयोजकमा पञ्चपुरीका छविलाल सिग्देल र सहसंयोजकमा वीरेन्द्रनगरका देवी भट्टराईलाई उठाएको छ। यसै गरी महिला सदस्यमा वीरेन्द्रनगरका पूर्णा चालिसे, सिम्ताका बालकुमारी पुन, चौकुनेका रमा बिसीलाई उठाइएको छ। दलित अल्पसंख्यकबाट भेरीगंगाका पुसे कामी र खुला सदस्यमा चिङगाडका वीरसिंह घर्ती, गुरुबाकोटका वासुदेव शर्मा र सिम्ता गाउँपालिकाका तीर्थ रावल उम्मेद्वार बन्नुभएको छ। त्यसै गरी नेकपा एमाले संयोजकमा टोपबहादुर रास्कोटी र सहसंयोजकमा भने दिपा मल्ललाई उठाएको छ। महिला सदस्यमा सुनिता चौधरी, चन्द्रकुमारी धामी, उमा गौतम शर्मा तथा दलित सदस्यमा भने डम्बर नेपाली र खुला सदस्यमा काशीराम देवकोटा, मोहन कुमार चन्द र गम्भीर सिंह सोमय उम्मेद्वार बन्नुभएको छ। 9 स्थानीय तह रहेको सुर्खेतमा जिल्ला समन्वय समिति निर्वाचनका लागि 18 मतदाता रहेका छन्। यीमध्ये कंग्रेसले नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी 11 र नेकपा एमाले भने 7 पद जितेको छन्।
कालीकोटको खडाचक्र नगरपालिकाको बिहानी खोलामा डोजर पल्टिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा सुर्खेतको भेरीगङ्गा नगरपालिका छिन्चुका सडक डिभिजन कार्यालयका डोजर चालक 38 तुलाराम धौलाकोटी र खडाचक्र नगरपालिका वडा नम्बर 6 घर भएका 60 विष्णुबहादुर साई रहनु भएको प्रहरीले जनाएको छ। खडाचक्र नगरपालिका 7 छत्रबाहुन दुर्घटनामा घाइते भएको र बमको जिल्ला अस्पताल कालीकोटमा उपचार सम्भव नभए पछि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज पुर्याइएको छ। लगातार परेको पानीले कर्णाली राजमार्गका विभिन्न ठाउँमा आएको पहिरो पन्छ्याउन कालीकोट जिल्लाको सदरमुकाम मानमाबाट हिँडेको डोजर बिहानी खोलामा जमिनमा भाँसिएर सडकबाट करिब 25 तल खसेको प्रहरीले जनाएको छ।
अछामको मल्ले गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष रामबहादुर बोहराको बढी मालिका जाने क्रममा लेक लागेर ज्यान गएको छ। सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक तीर्थस्थल मानीको बाजुराको बढी मालिका मन्दिरमा मेला दर्शनका लागि जाने क्रममा लेक लागेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ। मल्ले गाउँपालिकाबाट घटनास्थलमा 2-3 पैदल दूरीमा रहेको अछामका प्रमुख जिल्ला अधिकारी शङ्कर बहादुर विष्टले बताउनुभयो। बोहरा दोस्रो चरणको स्थानीय निर्वाचनमा मल्ले गाउँपालिका वडा नम्बर 5 बिन्दावासिनीबाट का लागि कङ्ग्रेसका तर्फबाट निर्वाचित हुनुभएको थियो।
डोल्पाको ठाँगे पाटनमा रहेको भैँसी गोठ जाने भनेर सदरमुकाम दुनेबाट हिँडेका 18 एक युवक एक सातादेखि बेपत्ता हुनुभएको छ। बेपत्ता हुनेमा छिमेकी जिल्ला जाजरकोट स्थित त्रिवेणी नलगाड नगरपालिका 12 अलौतकुत्ता ठेगाना भएका दिपेन्द्र साई रहेको आफन्त मोतीराम रावतले बताउनुभयो। साउन 15 बेपत्ता भएका साईको सबै ठाउँमा खोजी गर्दा समेत अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। खोजीका लागि प्रहरी स्थानीय बासिन्दा लागि परेको जनाइएको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर 9 भाइरल ज्वरोबाट करिब 200 बिरामी भएका छन्। करिब 4 दिनदेखि फैलिएको ज्वरोले दर्जनौ घर परिवार प्रभावित भएका छन्। स्थानीय काले काँडाका स्वास्थ्य चौकीका इन्चार्ज बाहिर भएका कारण बिरामीको उपचारमा समेत समस्या भएको स्थानीयले गुनासो गरेका छन्। बिरामीहरूमा टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका लक्षण देखिएका छन्। बिरामीहरू 8-20 र 5 अन्तर्गत खिड्की जिउलाका र दैलेखको राकम कर्णालीका उपचारका लागि त्यहाँ जाने गरेका छन्। नगर उपप्रमुख अम्बिका चलाउनेले बिरामीको उपचारका लागि स्थानीय स्वास्थ्य चौकी काले काँडामा थप स्वास्थ्य कर्मी पठाउन पहल भइरहेको बताउनु भएको छ।
जिल्ला समन्वय समिति डडेलधुरामा नेपाली कङ्ग्रेसको तर्फबाट उम्मेद्वार बनेका सबै निर्विरोध चयन भएका छन्। मनोनयन दर्तामा नेपाली कङ्ग्रेसका उम्मेद्वारको मात्र उम्मेदवारी परेपछि सबै निर्विरोध निर्वाचित भएको सहायक निर्वाचन अधिकृत विष्णुराज पन्थले बताउनुभयो। डडेलधुरामा रहेका 7 स्थानीय तहमा 4 नेपाली कङ्ग्रेस, 2 एमाले र 1 माओवादी केन्द्र विजयी भएको छ। एमाले र माओवादी केन्द्र मिल्दा पनि कङ्ग्रेससँगै बहुमत हुने भएकाले एमाले र माओवादीले मनोनयन नै दर्ता नगराएको जनाइएको छ।
बर्दियाको भुरेगाउँ ठाकुरद्वारा सडक खण्ड अन्तर्गत पर्ने ओराही खोलामा बाढी आउँदा 2 ट्र्याक्टर खोलामा डुबेका छन्। ठाकुर बाबा नगरपालिकाको भुरेगाउँ बजारबाट बकुवा बजारमा पसलको सामान लिएर जाँदै गरेको गगन सुनारको V1 6707 र नारायण सापकोटाको 7070 नम्बरको ट्र्याक्टर डुबेको दिपेन्द्र बुढाले जानकारी दिनुभएको छ। बजारबाट सामान लिएर जाँदै गर्दा खोलामा ट्र्याक्टर डुबेको र झन्डै 2,00,000 मूल्य बराबरको पसलको सामान पनि नष्ट भएको बताइएको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। पार्टी एकीकरण भएको 9 नपुग्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ। पशुपति शमशेर राणासहितको नेताहरूले आज नयाँ पार्टी गठन गर्नुभएको छ। राणाको नेतृत्वमा नयाँ दल राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिएको छ। नयाँ दलमा 3 निर्वाचित सांसद सुनिल थापा, दीपक बोहरा, विक्रम पाण्डे पनि रहनु भएको छ। उनीहरू सहित 22 सांसद तथा 72 केन्द्रीय सदस्य नयाँ पार्टीमा रहेको नेताहरूले जनाएका छन्। अब कमल थापा नेतृत्वको रापरपासँग 15 सांसद मात्र रहनेछन्। 24 सांसद रहेको रापरपा नेपाल र 13 सांसद रहेको रापरपा बीच गत मङ्सिर 6 पार्टीको घोषणा भएको थियो। तर देव सरकारमा जाने कि नजाने भन्ने विवाद पछिल्लो समय सुरु भएको थियो। सरकारमा नजाने निर्णय भएसँगै राणा समूहले नयाँ दल गठन समेत गरेको छ।
व्यवस्थापिका संसद राज्य व्यवस्था समितिमा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि परेका संशोधन प्रस्तावमाथि हिजोदेखि छलफल सुरु भएको छ। समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले विद्यमान निर्वाचन प्रणालीलाई परिवर्तन गरी कम खर्चिलो छरितो बनाइनुपर्ने सुझाव दिएका छन्। मतपेटिका ठूलो र झन्झटिलो भएको भन्दै उनीहरूले निर्वाचनलाई निष्पक्ष, धाँधली रहित र पारदर्शी बनाउन विद्युतीय मतदानको व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन्। बैठकमा गृहमन्त्री जनार्दन शर्माले विधेयकमा परेका संशोधनलाई समावेश गरी विधेयक संशोधन गर्न आग्रह गर्दै त्यसका लागि सरकारले सहयोग गर्ने प्रतिबद्ध जनाउनु भएको छ। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार कि आयोगलाई दिनुपर्ने या त कानूनमै स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनु भएको छ। पहिलो दिन 20 सांसदले आफ्नो भनाई राखेका छन्। यो विधेयकका 35 विषयमा 259 संशोधन परेको समितिले जनाएको छ।
सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी रूपमा थुनामा राखेको भनी दायर गरेको रिट निवेदनमाथि सुनाईमा हेर्दा हेर्दै पर्सि बुधबारका लागि तोकिएको छ। न्यायाधीश दीपक राज जोशी, दीपक कुमार कार्की, केदार प्रसाद चालिसे, शारदा प्रसाद घिमिरे र अनिल कुमार सिन्हाको वृहत पूर्ण इजलासमा सुनाई हुँदाहुँदै नभ्याइएपछि 25 गते बुधबारका लागि राखिएको हो। निवेदनमाथि आयोगका तर्फबाट अधिवक्ता परशुराम कोइराला, चेतनाथ अधिका घिमिरे, निवेदनका तर्फबाट अधिवक्ता ललित बस्नेतले बहस गर्नुभएको थियो। गत बुधबार सरकारको तर्फबाट महानिधिवक्ता रमन कुमार श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट अधिवक्ता बोर्ण बहादुर कार्की, नगेन्द्र प्रसाद पाठक र यज्ञमूर्ति बन्झाडेकोले बहस गर्नुभएको थियो। गत असार 4 गते न्यायाधीश द्वैत चौरेन्द्र शमशेर जबरा र प्रकाश रावतको संयुक्त इजलासले शर्माको विशेष अदालतमा मुद्दालाई यथास्थितिमा राखी मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो।
व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि 4 जिल्लामा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ। जग्गा खरिद गरेको जिल्लाका निर्वाचित सांसदहरूको समर्थन गरेर अनुगमनमा पठाइने समितिका सभापति भीष्मराज आङदेवले बताउनु भएको छ। केही दिनमै सांसदको समस्थलगत अध्ययनका लागि झापा, सर्लाही, चितवन र रूपन्देही जाने तयारी गरिएको पनि उहाँको भनाइ छ। उहाँले समूहले सरकार भएका कार्यालयका प्रतिनिधि, स्थानीय तहका जुन निर्वाचित जनप्रतिनिधि र जग्गा किनेको स्थानका बासिन्दासँग छलफल गरी वास्तविक तथ्याङ्क सङ्कलन गर्ने बताउनु भएको छ। समितिले 2073 असार 21 गते एलपी ग्यास र पेट्रोलियम पदार्थको भण्डारण क्षमता कम्तीमा 3 महिनालाई पुग्ने गरी बढाउन निर्देशन दिएको थियो। यसै गरी 2073 फागुन 11 गते भण्डारण क्षमता बढाउन यथासम्भव सार्वजनिक जग्गा प्राप्ति गर्नेतर्फ पहल गर्न निगमलाई निर्देशन दिएको थियो।
व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता सहित सम्बन्धन समितिले नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणका लागि जिल्लामा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ। जग्गा खरिद गरेको जिल्लाका निर्वाचित सांसदहरूको समूह छनौट गरेर अनुगमनमा पठाइने समितिका सभापति भीष्मराज आङदामेले बताउनुभयो। केही दिनमै सांसदहरूले समूहमा स्थलगत अध्ययनका लागि झापा, सर्लाही, चितवन, रूपन्देही जाने तयारी भइरहेको जनाइएको छ।
आर्थिक वर्ष 2074-75 मुगु जिल्लामा स्याउको उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। अघिल्लो वर्ष 9 मेट्रिक टन स्याउ उत्पादन भए पनि 4 मेट्रिक टन मात्र निर्यात भएको कार्यालयले जनाएको छ। समयमा बिरुवा, काँडछाट, मलजलको पर्याप्त व्यवस्थापन गर्न सके हरेक वर्ष स्याउको उत्पादन बढ्ने भए पनि स्याउ किसानले समयमा नै ख्याल नगर्दा जिल्लामा एक वर्ष स्याउ फल्ने, एक वर्ष नफल्ने गरेको कार्यालयको भनाइ छ। कार्यालयले सुरक्षित रूपमा स्याउ नेपालगञ्ज, सुर्खेत र काठमाडौँसम्म लैजान कार्टुन उपलब्ध गराउँदै आएको छ। गत वर्ष स्याउ किसानलाई 3,000 कार्टुन वितरण गर्ने लक्ष्य लिएको भए पनि 1,100 कार्टुन मात्र वितरण गरिएको थियो। यो वर्ष स्याउको उत्पादनमा वृद्धि भई 28 मेट्रिक टनसम्म पुग्ने अपेक्षा गरिएको छ। कार्यालयले व्यवस्थित रूपमा स्याउ जिल्ला बाहिर निर्यात गर्न स्याउ किसानहरूका लागि 5,000 कार्टुन वितरण गर्ने तयारी गरेको जिल्ला कृषि विकास कार्यालय बागवानी शाखा प्रमुख तेज विक्रम मल्लले जानकारी दिनुभयो। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। कैलालीको धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्ष 74-75 लागि 1,14,49,00,000 रुपियाँ बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख निरुप ओडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। महानगरपालिकाले पुँजीगत अर्थात् विकास बजेटका लागि 88,85,00,000 रुपियाँ र चालु खर्चका लागि 25,55,00,000 रुपियाँ छुट्याएको छ। चालु खर्चभित्र 16,00,00,000 रुपियाँ सामाजिक सुरक्षा कार्यक्रमका लागि छुट्याएको उपमहानगरका प्रमुख ओडले बताउनुभयो। चालु आर्थिक वर्षमा एकीकृत सम्पत्ति करमा 15% छुट दिने, हेल्प डेस्कको व्यवस्था गरिने लगायतका योजना अगाडि ल्याइएको छ।
तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो कार्यक्षेत्र भित्र कुनै पनि प्रकारका घुमन्ती व्यापारीलाई प्रवेशमा रोक लगाइने जनाएको छ। विशेष गरी संघको क्षेत्राधिकार भित्र तुलसीपुर क्षेत्रका घुमन्ते व्यापारीले गर्दै आएको कारोबारलाई पूर्ण रूपमा रोक लगाएको संघका अध्यक्ष वीरबहादुर रावतले बताउनुभयो। अध्यक्ष रावतका अनुसार तुलसीपुर क्षेत्रमा घुमेर हरेक कारोबार गर्ने जोलाहा, कपडा, फेन्सी, औषधि, इलेक्ट्रोनिक सामानहरू यस क्षेत्रमा बिक्री वितरण गर्न नदिने समेत बताउनुभयो।
भेरी खबरमा अब लागौँ केही विदेशको खबरतिर। अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने रक्बा सहरमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 43 जना सर्वसाधारणको मृत्यु भएको छ। लडाकु विमानबाट रक्बाको आवास क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरिएको सिरियाली समाचार संस्थाहरूले जनाएका छन्। अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गरेको भन्दै बारम्बार विरोध भए पनि हवाई कारवाही भने नरोकिएको त्यहाँका सरकारी अधिकारीहरूले जनाएका छन्। बमले अस्पतालमा रहेका विद्युतीय सामग्री, जेनेरेटर, एम्बुलेन्स तथा विभिन्न प्रकारका सामान नष्ट भएको जनाएको छ। अस्पतालले सहरका 1,00,000 बढी जनतालाई सेवा दिँदै आएको छ। सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई त्यहाँबाट हटाउन संयुक्त राष्ट्रसङ्घ मार्फत आग्रह गर्दै आएको छ। सिरियामा सन् 2014 अमेरिकी नेतृत्वको गठबन्धनले कारवाही सुरु गरेको जनाइएको छ।
संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन सहमत भएको छ। उत्तर कोरियाबाट निर्यात हुने सम्पूर्ण सामानमा रोक लगाउन सुरक्षा परिषद सहमत भएको हो। संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीले यो कुनै पनि देशमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध भएको बताउनु भएको छ। उत्तर कोरियाले कोइला, कच्चा धातु लगायतका सामान ठूलो मात्रामा चीनमा निर्यात गर्ने गरेको छ र यो नै उसको सबैभन्दा ठूलो आय स्रोत मानिँदै आएको छ। उत्तर कोरियाले गत जुलाईमा अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका, जापान, दक्षिण कोरिया लगायतका मुलुकले भने आपत्ति जनाउँदै आएका थिए।
भेरी खबरको अन्त्यमा लागौं एउटा खेल खबरतिर। ताप्लेजुङमा जारी पाथिभरा गोल्ड कप को पहिलो खेलमा घरेलु टोली नवप्रयास युवा क्लब विजयीले सुरुवात गरेको छ। नवप्रयास युवा क्लबले 3-0 पछि पार्दै इलामको रेडर्स क्लबलाई पराजित गरेको हो। ताप्लेजुङको नवप्रयास र इलामको रेडर्सले पहिलो हाफमा दुवै पक्षबाट गोल गर्न सकेका थिइन्। खेलको 46 मिनटमा नवप्रयासका खेलाडी क्रिस राईले एक गोल गर्दै टिमलाई 1-0 अग्रता दिलाउनु भयो। 75 मिनटमा मुकेश लिम्बू र 83 मिनटमा सुनिल लिम्बूले नवप्रयासको लागि 1-1 गोल थप्नुभयो। आज घरेलु टोली कर्ण सिंह सुनाम स्मृति क्लबले सशस्त्र प्रहरी फुटबल टिम दमक झापासँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जिल्ला समन्वय समिति सुर्खेतको नौपतका लागि आज निर्वाचन हुँदै 18 जना बीच प्रतिस्पर्धा, मतदाता पनि 18।
कालीकोटमा डोजर दुर्घटनामा 2 जनाको ज्यान गयो। लेक लागेर अछामको मल्लेलेक गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्षको मृत्यु।
एकीकरण भएको 9 महिना नपुग्दै रापरपा फुट्यो। वरिष्ठ नेता पशुपति शमशेर राणाको नेतृत्वमा रापरपा प्रजातान्त्रिक गठन।
र अमेरिकी हवाई आक्रमणमा परि सिरियामा कम्तीमा 43 सर्वसाधारणको मृत्यु। राष्ट्रसङ्घीय सुरक्षा परिषद उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन सहमत। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।